आ जाती है और इसमें शुभा नहीं कि मुझे, मैं प्रोफेशनल पॉइंट ऑफ व्यू से कह रहा हूं कि ये ऐसा मुमकिन नहीं जो कुछ हो रहा है, लेकिन ये जब अल्लाह की मदद आ जाए तो फिर बाकी सब चीजें दुरुस्त होना शुरू हो जाती हैं, तो ये बात होगी। दूसरी ये है कि क्रेडिट जाना चाहिए हिजबुल्लाह को और शेख हसन नसरुल्लाह को, उन्होंने तैयारी की और हिदायत ली सूरह इन्फाल से कि भाई आप एक तो उनके सीने पे धाक बिठाओ और दूसरा तैयारी करो। उन्होंने तैयारी बहुत अच्छी की है, यानी गोमगो की कैफियत में नहीं थी कि अगर जंग आएगी तो हम उसको टाल देंगे या टालने की कोशिश करेंगे, और हाँ लेकिन उसके बावजूद ये किसी मौजदे से कम नहीं है कि पूरी कौम ने वो कर दिखाया जिसकी तवक्को इजराइल क्या, अमरीका क्या, मगरबी दुनिया बिल्कुल कर ही नहीं सकती। और इसीलिए ये कहते हैं कि इसमें एक झलक है कि खास है तरकीब में कौम रसूल हाशमी।
ठीक है, हमारा कुरान पे ईमान है। मसला देखिए तनवीर साहब, ये है देखिए हिजबुल्लाह की बात मैं कर दूं। हिजबुल्लाह ने आपने फरमाया कि उनका ईसाई भी लड़ रहे थे, लेकिन ईसाइयों ने कभी कोई जमात हिजबुल्लाह की तरह बनाई, बल्कि इससे पहले मुसलमानों की और ईसाइयों की जबरदस्त लड़ाई हो चुकी है। आपको याद होगा 2-3 अरसे पहले वहां पर हिजबुल्लाह का नाम ही कुरान से लिया, अला इन हिजबुल्लाहुमुल गालिबून। उनका जो कुव्वत मुहर्रिका है हिजबुल्लाह के शेख हसन नसरुल्लाह की, वो ईमान है, वो अवामी ताकतें नहीं। अवामी ताकतें तो हर जगह होती हैं, अवामी ताकतों के नाम पर धोखा भी दिया जाता है, लेकिन मुसलमान जब उभरे थे पहली मरतबा नबी के जमाने में, सहाबा के जमाने में, ईमानी ताकत से उभरे थे। जहां तक जमहूरियत,
आपको क्या लगता है ये इसराइल को हरा पाएंगे, जीत सकेंगे इसराइल से?
मैं समझता हूँ यकीनन इसराइल ने तमाम दुनिया के जदीद वसाइल और असले को इस्तेमाल किया है और चंद कदम आगे नहीं बढ़ सके। कल उनका जो इजलास हुआ है, उनकी सिक्योरिटी काउंसिल और उनकी काबीना का, उन्होंने एतराफ किया है कि हम बहुत बड़े मारके में शिकस्त खा चुके हैं और अभी वो सोच रहे हैं कि क्या करना है। मैं समझता हूँ ईमान की कुव्वत, यूनिटी की कुव्वत, जज्बाए मजलूमियत की कुव्वत जो है वो हमेशा हर चीज पर फाते रही है और बातिल को हमेशा शिकस्त हुई है।
इसराइली काबीना ने जंगबंदी से मुतालिक करारदाद की मंजूरी दे दी है, जबकि बैरूत पर शदीद बमबारी भी की है। उधर हिजबुल्लाह ने 7 इसराइली फौजी हलाक कर दिए हैं।
अब्लाह के मुताबिक हिजबुल्लाह के खिलाफ जंग में 5 अरब 70 करोड़ डॉलर खर्च करके भी हिजबुल्लाह से मुतालिक एहताफ हासिल नहीं किए जा सके हैं। दूसरी जानब जनूबी लिबनान से मुंतकिल होने वाले हजारों अफराद की वापसी जारी है। एक इसराइली अखबार की रिपोर्ट के मुताबिक लिबनान में हिजबुल्लाह के ठिकानों पर फिजाई हमलों और बहरी और बरी अफवाजी कार्रवाईयों पर 2 अरब 30 करोड़ अमरीकी डॉलर खर्च हुए, जो इसराइल के मजमूई बजट का 10% और दिफाई बजट का 50% बनती है। दूसरी तरफ शुमाली इसराइल पर हिजबुल्लाह के रॉकेट हमलों से नुकसान का अंदाजा 1 अरब 30 करोड़ अमरीकी डॉलर लगाया गया है। अखबार के मुताबिक लड़ाई में इसराइल की ग्रोथ रेट की शरह में नुमाया
हो गया। वाज़ेह है कि हिजबुल्लाह के खिलाफ 35 दिनों की जंग में इसराइल को शिकस्त हुई थी। इस जंग में 1500 से ज्यादा सहूनी हलाक और जख्मी हुए और सहूनी फौज के 130 मीर कावा टैंक, 2 जदीद तरीन जंगी बहरी जहाज और 3 फौजी हेलीकॉप्टर तबाह हो गए, जिसके बाद इसराइल जंगबंदी के बारे में सलामती काउंसिल की करारदाद 1701 को कबूल करने पर मजबूर हो गया।
जमीन पर नजमो साकित रख ले जहन में लश्कर वासित, अपने अता की है हमें नुसरत हिजबुल्लाह है हिजबुल गालिब। हम है जमीन पर नजमो साकित रख ले जहन में लश्कर वासित, अपने अता की है हमें नुसरत हिजबुल्लाह है हिजबुल गालिब। हाथ में है हबले हुर्रियत तहर कयाम इस्लामियत, दर पत नबी ये बशरियत और करार इब्ने अबी तालिब। हाथ में है हबले हुर्रियत तहर कयाम इस्लामियत, दर पत नबी ये बशरियत और करार इब्ने अबी तालिब।
मशरकी लबनान में लड़ाई 1 माह तक चली और इसमें होने वाली हलाकतें ज्यादातर शहरियों की थीं, जिनमें से अक्सरियत लबनान के लोगों की थी। और अब ये अंदाजे लगाने की कोशिश की जा रही है कि इस तनाजे का लबनान के मुस्तकबिल पर क्या असर पड़ सकता है। صدر بش کے مطابق اس تنازع میں شکست حزب اللہ کی ہوئی ہے. ظاہر ہے کہ حزب اللہ کے پاس ایک بہت زبردست پروپیگنڈا مشین ہے اور اپنی ہی فتح کا دعویٰ کر رہی ہے, مگر ایک ایسی تنظیم جیت کا دعویٰ کیسے کر سکتی ہے جو کہ پہلے ہی ریاست کے اندر ریاست درجہ رکھتی ہو, مگر اب اس کی جگہ لبنانی اور بین الاقوامی فوجیں لے لیں اور ہم لبنان میں بین الاقوامی فوجوں کی تعیناتی کے لیے ہی کام کر رہے ہیں. لیکن اسرائیل کے خلاف حزب اللہ کی حیران کن مضبوط مزاحمت کی وجہ سے اسے عرب ممالک میں بہت پذیرائی ملی. مڈل ایسٹ انسٹیٹیوٹ کے ڈیوڈ نیوٹن کا کہنا ہے کہ اگر حزب اللہ جنوبی لبنان سے نکل بھی جائے تب بھی عرب دنیا میں اس کی مقبولیت میں کمی نہیں ہوگی. عرب دنیا میں حزب اللہ کو ہیروز کے طور پر دیکھا جا رہا ہے. اسرائیل کے مقابلے میں اپنی دفاعی کمزوری کو عرب ممالک میں اپنی ذلت کا باعث سمجھا جاتا تھا, مگر اب انہوں نے دیکھا کہ ایک ایسی تنظیم بغیر بھاری ہتھیاروں اور جنگی جہازوں کے انہوں نے مشرق وسطی کی سب سے مضبوط ملٹری طاقت سے ڈٹ کر مقابلہ کیا ہے. جنگ کے اسرائیل پر بھی منفی اثرات ہوئے ہیں.
دیکھیے اس میں جہاں تک کون اسٹرانگر ایمرج ہوا ہے, کس کو زیادہ فائدہ ہوا ہے, اس میں تو صورتحال بڑی واضح ہے, کیونکہ اسرائیل نے ڈے ون اپنے آبجیکٹو ڈکلیئر کر دیے تھے کہ ہم یہ کریں گے, یعنی یہ کہ ہم فلاں فلاں علاقہ قبضہ کر لیں گے, ہم حزب اللہ کو ختم کر دیں گے, ڈسمینٹل کر دیں گے, ڈسہارم کر دیں گے. اب آج آپ دیکھ لیجئے کہ وہ آبجیکٹیوز اسرائیل نے کس حد تک اچیو کیے ہیں, بالکل نہیں, بلکہ وہ علاقہ قبضہ کرنے کو چھوڑ دیے جو تھا کہ وہ یو این سیکیورٹی ریزولوشن میں یہ ہونا چاہیے کہ وہ ان کے سپاہی چھوڑے جائیں, وہ کچھ بھی نہیں ہے. تو ظاہر ہے کہ حزب اللہ کے لیے تو کوئی توقع نہیں کر رہا تھا کہ وہ اسرائیل کو ختم کر دے گا, ان کے لیے تو لائن ہولڈ کرنا جو تھا وہ وکٹری تھی, اور اسرائیل کا اپنے آبجیکٹیوز اچیو نہ کرنا ان کی شکست تھی.
خالد صاحب, کیا اسرائیل نے بار بہت زیادہ ہائی کر دیا تھا کہ ہم حزب اللہ کو ڈسٹروائے کر دیں گے, اپنے فوجی بھی چھڑوا لیں گے اور آئندہ کے لیے اس بات کو ختم ہی کر دیں گے؟
صاحب, میں سمجھتا ہوں کہ ان کا خیال یہ تھا کہ ایک ہفتے کے اندر اندر وہ ان کا بالکل صفایا کر دیں گے حزب اللہ کا. تو اس میں اس جنگ میں جو اگر کوئی کسی کو شکست ہوئی ہے تو وہ اسرائیل کو ہوئی ہے, کیوں ان کے سارے کلیمز جو ہیں وہ بالکل غلط نکلے, ان کی ساری اسمپشنز غلط نکلی, اور یہ جو کہا جاتا تھا کہ اسرائیل جو ہے ناقابل تسخیر ہے, انونسبل, وہ متھ بھی ختم ہو گئی. تو اس میں تو اسرائیل کا گھاٹا ہی گھاٹا ہے, اور ساری دنیا میں وہ بدنام ہو گیا, پہلے بھی کون سا اتنا نیک نام تھا.
حال ہی میں وزیر اعظم اہد اولمرٹ کی تقریر کے دوران ہنگامہ آرائی پر اسرائیلی پارلیمنٹ کنیسٹ کے 3 ارکان کو اجلاس سے باہر نکال دیا گیا. ملک کے سب سے بڑے اخبار کی طرف سے کرائے جانے والے عوامی رائے کے ایک سروے میں حصہ لینے والوں کی 63% تعداد نے مسٹر اولمرٹ کے استعفے کا مطالبہ کیا ہے. میرا سلیسکی حزب اللہ کے ساتھ جنگ میں ہلاک ہونے والے ایک فوجی کی والدہ ہیں. ملک میں صورتحال خراب ہے اور ہم اپنی تمام لیڈرشپ بدلنا چاہتے ہیں. ہم محسوس کرتے ہیں کہ وہ سب ناکام ہو گئے ہیں, اور وزیر اعظم سے لے کر آرمی چیفز تک سب کو گھروں کو جانا ہوگا.
To the army, chiefs of the army, everyone has to go home.
وزیر اعظم اولمرٹ اور وزیر دفاع امیر پریس کو لبنان جنگ سے پہلے بہت کم دفاعی تجربہ تھا. انہیں اس تنازع میں بہت سی ناکامیوں کے لیے ذمہ دار ٹھہرایا جا رہا ہے.
اسرائیلی وزیر اعظم نے حزب اللہ سے جنگ میں ناکامی کا اعتراف کرتے ہوئے کہا ہے کہ صہیونی ریاست کو ایران کی جانب سے درپیش خطرات کے لیے تیار رہنا ہوگا. اسرائیلی وزیراعظم اہد اولمرٹ نے حزب اللہ سے جنگ میں ناکامی کا اعتراف کر لیا ہے اور کہا ہے کہ اسرائیل ہر مرتبہ اپنی خواہشات کے مطابق اہداف حاصل نہیں کر سکتا. اسرائیلی وزیراعظم اہد اولمرٹ شمالی شہر حائفا میں پریس کانفرنس کر رہے تھے. انہوں نے کہا کہ لبنان میں حزب اللہ کے خلاف جنگ کے فیصلے کی مکمل ذمہ داری انہی پر ہے. اولمرٹ نے کہا کہ لبنان جنگ کی عدالتی تحقیقات نہیں کرائی جائیں گی, تاہم انہوں نے کہا کہ حکومت کی جانب سے مقرر کردہ کمیشن تحقیقات کرے گا جس کی سربراہی اسرائیلی خفیہ ایجنسی موساد کے سابق سربراہ کریں گے. انہوں نے کہا کہ یہ سچ ہے کہ جنگ کے دوران سب کچھ خواہشات کے مطابق نہیں ہوا, اور اسرائیل ہر مرتبہ اپنی امید کے مطابق اہداف حاصل نہیں کر سکتا. اولمرٹ نے کہا کہ وہ مکمل طور پر تیار نہیں تھے اور جنگ کے دوران ناکامیاں اور مسائل پیدا ہوئے. اس موقع پر انہوں نے حزب اللہ کے ہاتھوں پکڑے جانے والے اسرائیلی فوجیوں کو واپس لانے کا وعدہ کیا.
حزب اللہ کے سربراہ حسن نصر اللہ نے کہا ہے کہ اسرائیل کے خلاف جنگ کے بعد آج کا دن لبنانی عوام اور پوری امت مسلمہ کی فتح کا دن ہے. حزب اللہ کے سربراہ حسن نصر اللہ نے اسرائیل کے خلاف تاریخی فتح حاصل کرنے کا دعویٰ کیا ہے.
نحن